नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशैभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रिय सभाको चुनावका लागि भोलि उम्मेद्वारी दर्ता हुँदै दलहरू उम्मेद्वार छान्न व्यस्त। वाम गठबन्धन र कांग्रेस मधेसकेन्द्रित दललाई फकाउँदै
वाम गठबन्धन संविधान संशोधनमा सहमत भए मधेसकेन्द्रित दल नयाँ सरकारमा सहभागी हुने प्रदेशको सीमाङ्कन हेरफेर हुनुपर्ने माग।
कालीकोटको खानाचक्रमा भाइरल ज्वरोका कारण 3 बालबालिका सहित 5 जनाको ज्यान गयो। भाइरल फैलिएका बारे जानकारी नभएको जिल्ला स्वास्थ्य कार्यालयको भनाई।
अमेरिकाको अलास्कामा 7.9 म्याग्निच्युडको भूकम्प सुनामी आउन सक्ने चेतावनी।
र सुदूरपश्चिम 11 आहारा र गोल्ड कपको क्वार्टर फाइनलमा आयोजक जागृति क्लब इटहरी गोल्ड कपबाट बाहिरियो।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
हाइड्रोसिलको निशुल्क अपरेशन सम्बन्धी सूचना।
वीर अस्पताल काठमाडौँमा यही असार मसान्तसम्म हाइड्रोसिलको निशुल्क अपरेशन भइरहेकाले मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्पर्क समन्वय शाखा वीर अस्पताल, मोबाइल नम्बर 98511335551।
हाम्रो हिमालयन ब्याङ्क हाम्रो आफ्नो र मान्दैछौ 25 वार्षिक उत्सवमा सबैको सपना पुरा गर्दै खुसी बनाउँदै सबैको माया सम्हाली आफ्नो बनाउँदै हातै मानो गर्दै सफलताको शिखर चुम्दै र मान्दैछौ
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदैछौ 25 वार्षिक उत्सवमा।
हिमालयन बैंक लिमिटेड।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको लागि भोलि हुने उम्मेद्वार मनोनयनको सबै तयारी पूरा भएको जनाएको छ। आयोगले मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयमा भोलि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म उम्मेद्वारी दर्ता गराउन सकिने जानकारी दिएको छ। उम्मेद्वारले मनोनयन पत्र दर्ता गराउन जाँदा नागरिकता, गाउँपालिका वा नगरपालिकाको मतदाता नामावली को सूची र 10,000 रुपियाँ धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर बुझाउनु पर्ने आयोगले जनाएको छ। यस्तै दलको उम्मेद्वारले मनोनयनको औपचारिक पत्र पनि बुझाउनु पर्नेछ र दलित, अपाङ्गता वा अल्पसंख्यक समूहबाट उम्मेद्वारी दिँदा अधिकार प्राप्त निकायले दिएको प्रमाण पेश गर्नुपर्ने पनि निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभा चुनावका लागि भोलि उम्मेद्वारको मनोनयन दर्ता हुने भएपछि दलहरू आज दिनैभरि उम्मेद्वार चयन गर्नमा व्यस्त भए। नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि 4 प्रदेशका उम्मेद्वारको नाम टुङ्गो लगाएको छ। पार्टी पदाधिकारी बैठकले प्रदेश नम्बर 4, 5, 6 र 7 राष्ट्रिय सभाका उम्मेद्वारको नाम टुङ्गो लगाएको हो। बैठकले प्रदेश नम्बर 4 सुरेन्द्र राज पाण्डे, वृन्दा राणा मगर, जितबहादुर नेपाली र प्रकाश पन्त, प्रदेश नम्बर 5 दुर्गा प्रसाद उपाध्याय, अनिता देवकोटा, मैकुलाल वाल्मिकी र लुटबहादुर खत्री तथा प्रदेश नम्बर 6 विष्णुबहादुर साई, सूर्यदेवी मल्ल, सीताराम विकर र गोपाल शर्मालाई कांग्रेसले उम्मेद्वार बनाएको छ। कांग्रेसले हिजो नै प्रदेश नम्बर 7 बद्री पाण्डे, तारादेवी भट्ट, धर्मराज जोशी र श्रीराम पार्कीलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। प्रदेश नम्बर 1, 2 र 3 पनि आजै उम्मेद्वार टुङ्गो लगाउन छलफल भइरहेको तर यी प्रदेशमा अरू दलसँग पनि तालमेल हुन सक्ने भएकाले नाम टुङ्गो लाग्न नसकेको कांग्रेसले जनाएको छ। कांग्रेसले राष्ट्रिय सभा चुनावमा प्रदेश नम्बर 2 मधेसकेन्द्रित दलहरू प्रदेश नम्बर 3 मा रापरपा प्रजातान्त्रिक र विवेकशील साझा पार्टीसँग सहकार्यका लागि छलफल गरिरहेको छ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि राष्ट्रिय सभाको चुनावमा पार्टीका उम्मेद्वार टुङ्गो लगाएको छ। माओवादीले प्रदेश नम्बर 1 बाट बिना पोखरेल, प्रदेश नम्बर 2 बाट शशिकला दाहाल, प्रदेश नम्बर 3 बाट रामबहादुर थापा बादल र गंगा पराजुली, प्रदेश नम्बर 4 बाट दिनानाथ शर्मा र खिमबहादुर बिक, प्रदेश नम्बर 5 बाट राजकुमार कुँवर र चन्द्रबहादुर खड्का, प्रदेश नम्बर 6 बाट जीवन बुढा र युटुल लामा र कालीबहादुर मल्ल, प्रदेश नम्बर 7 बाट लालीराम लोहार र हरिराम चौधरीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। प्रदेश नम्बर 2 बाट एकजनाको नाम टुङ्गो लगाउन बाँकी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय सभामा वाम गठबन्धनले 43 जना उम्मेद्वार उठाउने तयारी गरेकोमा माओवादी केन्द्रले 14 सीट पाएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा चुनावमा प्रदेश नम्बर 4 बाट कृष्ण अधिकारी र मीना पुन तथा प्रदेश नम्बर 5 बाट रश्मिराज नेपालीलाई उम्मेद्वार बनाउने भएको छ।
यस्तै राष्ट्रिय सभाका उम्मेद्वार चयन गर्न एमालेको स्थायी समितिको बैठक बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसिरहेको बैठकले नाम टुङ्गो लगाउने एमाले जनाएको छ। एमाले प्रदेश नम्बर 7, 6 र 5 का उम्मेद्वार भने टुङ्गो लगाइसकेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको चुनावका उम्मेद्वार बनाउन नेपाली कांग्रेस र वाम गठबन्धनसँग छलफल गर्न समिति गठन गरेको छ। सुशील श्रेष्ठ, कुन्ती कुमारी साई, विक्रमबहादुर थापा र गीता भक्त जोशी सदस्य रहेको वार्ता समिति गठन गरिएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वार्ता समिति बनाउने निर्णय गरेको हो।
संघीय समाजवादी फोरम र राजपा नेपालले नयाँ सरकार तथा राष्ट्रिय सभाको चुनावमा सहकार्य गर्न संविधान संशोधन हुनुपर्ने माग वाम गठबन्धनसँग राखेका छन्। एमाले र माओवादी केन्द्रसँगको छलफलमा सरकार गठन तथा राष्ट्रिय सभा चुनावमा सहकार्य गर्न प्रदेशको सीमाङ्कन हेरफेर गर्ने प्रतिबद्धता वाम गठबन्धनबाट आउनुपर्ने शर्त राखेका हुन्। सिंहदरबारमा भएको छलफलमा तत्कालीन राज्य पुनर्संरचना समितिको प्रतिवेदन अनुसार प्रदेशको सीमाङ्कन हेरफेर हुने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेको राजपाका नेता बृजेश चन्द्र लालले जानकारी दिनुभयो।
हामीले चाहिने यो संविधानको संशोधन, त्यस कारणले राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा हामीलाई चाहिने संशोधनको प्रतिबद्धता चाहिन्छ र त्यो प्रतिबद्धता भएपछि हामी चाहिने सँग मिलेर तालमेल गरेर अगाडि बढ्न सक्छौ भन्ने चाहिने हाम्रो राजपा र फोरमको निष्कर्ष माओवादीका नेताहरूले समक्ष राखेका छौं।
समितिले जातीय आधारमा 11 प्रदेश बनाउनुपर्ने सुझाव दिएको थियो। वाम गठबन्धनका नेताहरूले भने आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन गर्न सकिने जवाफ दिएका छन्। एमाले नेता सुभाष चन्द्र नेवाङले प्रदेशसभाको चुनाव भइसकेको अवस्थामा अब फेरि सीमाङ्कनको हेरफेरको प्रस्ताव औचित्य र आवश्यकतामाथि छलफल गर्नुपर्ने जानकारी दिनुभयो।
संविधान संशोधन सम्बन्धी विषयको बारेमा तपाईँहरूको के धारणा छ भन्नुभयो। हामीले भन्यौं अब अहिले संविधानको ठोस कार्यान्वयन भएर चुनाव सम्पन्न भएर जनादेश बमोजिम नयाँ सरकार गठन हुने प्रक्रियामा छ। यो दुईटा ठूलो परिवर्तन भएको छ। हामीले विगतमै भनेका थियौं आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ, हामी त्यसको लागि तयार छौं। अब त्यतातिर लाग्यो भनेदेखि त कहाँ के कसो भन्नेमा छलफल गर्दै 6 महिना जाला, अनि राष्ट्रिय सभाको निर्वाचन चाहिँ के गर्ने भनेको त्यो त हो भनेर हाँसेर जानुभयो।
राजपा र फोरमको नयाँ प्रस्तावपछि दुवै पक्ष आआफ्नो पार्टीमा थप छलफल गर्ने तयारीमा छन्। वाम गठबन्धनसँगको छलफलपछि राजपा र फोरम कांग्रेससँगको छलफलमा पनि जुटेका छन्।
दुई हप्तादेखि फैलिएको भाइरल ज्वरोले कालीकोटमा 3 बालबालिका सहित 5 जनाको ज्यान गएको छ। 100 जना भन्दा धेरै बिरामी परेका छन्। खाडाचक्र नगरपालिकाको वडा नम्बर 4 मा 9 महिनाका लक्ष्मण विश्वकर्मा, 1 महिनाकी रश्मि सुनार र 1.5 महिनाका दीपक सुनारको ज्यान गएको वडा अध्यक्ष धनसिंह कामीले बताउनु भयो। उनीहरू एउटै टोलका हुन्। यस्तै खाडाचक्र 3 का बुदे पाण्डे र महानन्दा पाण्डेको पनि भाइरलकै कारण ज्यान गएको थियो। अहिले खाडाचक्र 4 को दलित टोलमा 70 जना बिरामी परेका छन्। बिरामी मध्ये धेरै बालबालिका र वृद्ध वृद्ध छन्। गाउँभरि भाइरल ज्वरोका कारण गाउँभरिका मान्छे ओछ्यान परे पनि स्वास्थ्य कर्मी र औषधि नआएको वडा सदस्य जय विकले बताउनुभयो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर कौशल ओलीले खाडाचक्रको भाइरल प्रकोपबारे थाहा नभएको बताउनुभयो। उहाँले पचाल झरणा, पलाता, सान्नी त्रिवेणी, नरहरिना, तिला गुफामा भने स्वास्थ्यकर्मी पठाएर उपचार गरिएको दावी गर्नुभयो।
सत्यनिरूपण तथा मेलमिलाप आयोगका प्रमुख सूर्य किरण गुरूङले सशस्त्र युद्धका मुद्दाको छिनोफानो छिटो गर्नुपर्ने बताउनु भएको छ। मीडिया एक्सन नेपालले गरेको अन्तर्क्रियामा प्रमुख गुरूङले अन्तर्राष्ट्रिय मान्यता र कानून अनुसार नेपालमा पनि सशस्त्र युद्धका घटनाको छिनोफानो गर्न ढिला भएको बताउनुभयो। उहाँले नेपालले युद्धका मुद्दा र घटनाको छिनोफानोमा जति ढिलाइ गर्छ उति नै खतरा रहेको बताउनुभयो। यस्तै कार्यक्रममा बेपत्ता छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले केही विषयमा सरकारले सहयोग गरे पनि केही विषयमा असहयोग हुँदा बेपत्ता पारिएका व्यक्तिको बारेमा सत्य तथ्य बुझ्न समस्या भएको गुनासो गर्नुभयो।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद कुमार गौचन र रूपन्देहीका व्यवसायी दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्यामबहादुर गोम्बी गुरूङ पक्राउ परेका छन्। बाराको गढीमाई एक पथलैया घरबै चितवन भरतपुरको चम्पानगर बस्ने बागमारे भनिने श्यामबहादुर गुरूङ गौचन र तिवारीलाई गोली हान्ने मुख्य व्यक्ति रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। सीआईबीको टोलीले चितवनबाट पक्राउ गरेका श्यामबहादुर केही समय अघि नेपाली सेनाको कालीबक्स गणबाट भागेका थिए। गौसनको असोज 23 गते काठमाडौँमा र तिवारीको पोहोर साल पुस 4 गते रूपन्देहीको खैरहनीमा हत्या भएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
प्राङ्गारिक खेतीको प्रवर्धन, स्वस्थ जीवनको अवलम्बन भन्ने मूल नाराका साथ यही फागुन 3 गतेदेखि 7 गतेसम्म बोटवल मण्डप बोटवलमा हुन गइरहेको 11 राष्ट्रिय प्राङ्गारिक कृषि मेला 2074 आफ्ना प्राङ्गारिक कृषि उत्पादन, प्राङ्गारिक कृषि सामग्री, खेती प्रविधि लगायतको प्रदर्शन गराई प्राङ्गारिक कृषि उपजको व्यापारिक कारोबार गरी लाभान्वित एवं पुरस्कृत हुन सबैलाई जानकारी गर्दछौ।
मेलाका आकर्षणहरू: निशुल्क स्टलको व्यवस्था तथा प्रवेश निशुल्क, बाली उपचार शिविर, माटो परीक्षण सेवा, अन्तर्क्रिया गोष्ठी तथा परिकार महोत्सव। स्टल आवेदनका लागि जिल्ला कृषि विकास कार्यालय रूपन्देहीको फोन नम्बर 071-520-201
वा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवनको फोन नम्बर 01-50-10-026 वा 50-10-293 सम्पर्क राख्नुहोला।
स्टल आवेदनका लागि आवेदन गर्ने स्थान स्टल आवेदन फारममा उल्लेख गरिएको छ।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवन ललितपुर, क्षेत्रीय कृषि निर्देशनालय पोखरा, जिल्ला कृषि विकास कार्यालय रूपन्देही र बुटवल उद्योग वाणिज्य संघ बुटवल रूपन्देही।
जानी जानी
माछापुच्छ्र स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डरगार्टन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल। फर विजिट कन्ट्याक्ट 01-51-93-144 01-51-93-884 माछापुच्छ्र स्कुल कुसुन्ती ललितपुर। फर विजिट कन्ट्याक्ट 01-51-93-144 01-51-93-884
पराई भूमिमा कमाउँछन् खुसी सबको लागि,
खुसी जसले पुरा गर्छ सबको सपना, सौभाग्य हाम्रो त्यस खुसीलाई हामी पुर्याउँछौँ सबको हृदयमा।
ढुक्क छौँ, हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिइरहेको छ।
हिमाल रेमिट, पुर्याउँछ खुशी। अ प्रोडक्ट अफ हिमालयन ब्याङ्क लिमिटेड।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रिय सभाको चुनावका लागि दलहरू उम्मेद्वार छान्न व्यस्त, वाम गठबन्धन र कांग्रेस मधेस केन्द्रित दलसँग छलफलमा, वाम गठबन्धन संविधान संशोधनमा सहमत भए मधेस केन्द्रित दल नयाँ सरकारमा सहभागी हुने, कालीकोटको खाडाचक्रमा भाइरल ज्वरोका कारण 3 बालबालिका सहित 5 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, भूकम्प अति प्रभावित 14 जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या 2 लाख नागेको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको आज दिउँसो 4 बजेसम्मको तथ्याङ्क अनुसार प्रमाणीकरण हुने लाभग्राहीको संख्या 2,04,993 पुगेको हो। 2073 पुष मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा गत पुष मसान्तसम्म तोकिएको थियो। यस अवधिमा दोस्रो किस्ताका लागि योग्य लाभग्राहीको संख्या उल्लेखनीय रूपमा बढेको हो। यो तथ्याङ्कले पछिल्लो समय निजी आवास पुनर्निर्माण तीव्र रूपमा भइरहेको देखाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता एमलाल भूषालले जानकारी दिनुभयो।
सरकारको अनुदानमा घर बनाउन पहिलो किस्ता लिएका 6.5 लाख भूकम्प प्रभावित मध्ये 1.5 लाख प्रभावितले दोस्रो किस्ता लिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार दोस्रो किस्ता लिएका मध्ये पनि पुग नपुग 50,000 परिवारले तेस्रो किस्ता लिएका छन्। अहिलेसम्म 1 लाख घर निर्माण सम्पन्न हुनै लागेको छ। यस हिसाबले पहिलो किस्ता लिएका मध्ये अझै 4 लाख भन्दा बढी प्रभावितले दोस्रो किस्ताको रकम नै लिन सकेका छैनन्। अनुदान पाउन झन्झटिलो प्रक्रिया भएकोले दोस्रो किस्ता लिन नसकेको कतिपय भूकम्प प्रभावितको गुनासो छ। तर घर निर्माण गरिसकेका भूकम्प प्रभावितले भने सरकारले तोकेको मापदण्ड अनुसार घर बनाए अनुदान लिन त्यति गाह्रो नभएको अनुभव सुनाउँछन्। पीटी लोपचनको रिपोर्ट।
यो भैँचालाको डर नहुने घर पनि बनाउनु पर्यो, रात आउने घर पनि बनाउनु पर्यो, आफ्नो खुबीले भ्याउनु नि पर्यो।
रसुवाको कालिका गाउँपालिका चारकी जानुकने उपानेले भने जस्तै भूकम्प प्रतिरोधी घर पनि बनाउनु पर्ने, सरकारले दिने अनुदान पाउने खालको घर पनि बनाउनु पर्ने अनि आर्थिक हैसियतले भ्याउनु पनि पर्ने, यी तीनै कुराको तालमेल नमिलेसम्म घर बनाउने काम त्यति सजिलो नहुने रहेछ। घरि सिकर्मीको अभाव, घरि अभाव पैसाको। यस्तै यस्तैमा अल्झिँदा पोहोर साल फागुनमा जग हालेको घर असोजमा मात्र सम्पन्न भयो। आफ्नै कारण घर बनाउन ढिलो भए पनि सरकारले दिने पैसा लिनका लागि चाहिँ त्यति गाह्रो नभएको अनुभव छ जानुकाको।
पहिला 50,000 त पहिले सुरुमा दिइहाल्नु हो, अनि त्यताबाट अब अर्को चाहिँ अब डिबिसी गरेर पिसिजी गरेर आउनुहोस् अनि भर्नुहोस् दोस्रो किस्ता भनिएको थियो। त्यसो गरेर दोस्रो किस्ता भर्न गइयो अनि दोस्रो किस्ता भरिएपछि अब त्यो डिबिसी पिसिजी गरियो फाउन 23 गते पोहोरको साल, पैसा दियो असारको 16 गते। तैपनि अब यताउता गाउँघर सरसापेट गरेर हरेक गरेर बनाइहालियो अनि त्यसरी दिएपछि तेस्रो किस्ता चाहिँ साउनको 8 गते भरिएको थियो। तेस्रो किस्ता दिनलाई कात्तिकको 16 गते दियो। घर चाहिँ पुरा सम्बन्ध भएको चाहिँ यसपालि भदौको 12-15 गतेबाट चाहिँ सम्बन्ध भएको थियो।
जानुका जस्तै भूकम्प प्रतिरोधी घर बनाएर बस्न थाल्नु भएको छ कालिका गाउँपालिका चारकै कोपिला पौडेल पनि। नयाँ घर बनाउन आवश्यक सामानको प्रबन्ध मिलाउँदा समय लागे पनि सरकारी मापदण्ड अनुसार घर बनाए सरकारले दिने रकम सजिलै पाइने अनुभव छ कोपिलाको पनि।
मैले चाहिँ सजिलै तरिकाले पाएँ, अरूलाई चाहिँ अब अप्ठ्यारो भयो अरे। तर मलाई चाहिँ भदौ असोसम्ममा चाहिँ मैले असारबाट सुरु गरेको, तेस्रो किस्ता पनि असारसम्ममा लिइसकेको थिएँ। अब सरकारको नम्स अनुसार घर बनायो भने सजिलै तरिकाले पाउनु भयो, मेरो चाहिँ नम्स अनुसार नै परेको थियो, अरूहरूको चाहिँ अब आफ्नो तरिकाले बनाउनु भयो, त्यही भएर अलिकति अप्ठ्यारो भयो।
कोपिलाको भनाइमा सबै सामान जोडजाम गरेर घर बनाउँदा महिना दिनमै घर बनिसक्छ। तर पोहोर पुस अघि नै पहिलो किस्ता लिएका झण्डै 2,40,000 भूकम्प प्रभावितले दोस्रो किस्ता लिनै सकेनन्। दोस्रो किस्ताको अनुदान लिने समय घर्किँदा समेत किस्ता नलिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत यति बेला अन्यलमा परेको छ। पहिलो किस्ता लिएका भूकम्प प्रभावितले दोस्रो किस्ता लिन के गर्नुपर्छ त? शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन निकायका आयोजना उपनिर्देशक डाक्टर युवराज पौडेल।
प्राविधिकहरूले डिबिसम्मको काम चाहिँ ठिक छ भन्ने खालको कुरा उसले अनुमान गरिदिन्छन्, हेर्छन् र त्यो अनुमान गरिसकेपछि चाहिँ एउटा चेकलिस्ट छ उहाँहरूलाई दिएको, नम्स अनुसार छ भन्ने खालको कुराहरू भइसकेपछि अनि त्यो चाहिँ स्थानीय तह मार्फत चाहिँ त्यो प्राविधिकको रिपोर्ट, स्थानीय तहको सिफारिस र फोटोसहित चाहिँ यो तीनवटा डकुमेन्टहरू त्यहाँ भइसकेपछि त्यो हाम्रो शहरी विकास मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन निकायमा प्रत्येक फाइलहरू भनेर त्यहाँ पुग्छन् र त्यसपछि त्यहाँबाट एकमुष्ट रूपमा प्राविधिक सिफारिससहित चाहिँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको त्यहाँ जिल्ला आयोजना कार्य निकाय भन्ने छ त्यहाँ पठाउनुहुन्छ सिफारिस गरेर, त्यसपछि अनि त्यहाँ मार्फत चाहिँ कुल निका मार्फत चाहिँ उहाँहरूको ब्याङ्कमा दोस्रो किस्ताको पैसा जान्छ।
भूकम्पले भत्किएको घर सरकारको अनुदानमा बनाउन चाहने प्रभावितले आउँदो असार मसान्तभित्र बनाइसक्नुपर्छ। सरकारले तोकेको समयभित्र बनाइसक्न मात्र होइन, अस्थायी घरको बास त्यागेर स्थायी घरमा आनन्दको सास फेर्न पनि घर त बनाउनै पर्छ। अझ पहिलो किस्ता रकम लिएकाले आफ्नै पौरकले घर सम्पन्न गरी एकैपटक सबै किस्ता लिन्छु भन्न पनि पाउनुहुन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन 2G अर्थात दोस्रो पुस्ताको राडार सञ्चालन गर्ने भएको छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टे डाँडामा जडान भएको उच्च क्षमताको 2G राडार केही दिनभित्रै सञ्चालनमा आउने प्राधिकरणका निमित्त उपमहानिर्देशक नरेन्द्र थापाले जानकारी दिनुभयो।
नेपाल निजामती कर्मचारी संगठनले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न सरकारसँग आग्रह गरेको छ। संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी संगठनको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकको निर्णय अनुसार विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न आग्रह गर्नुभएको हो। उहाँले संघबाट प्रदेश तहमा कर्मचारी पठाउँदा जुनसुकै तहका कर्मचारीलाई पनि एक श्रेणी बढुवा गरी पठाउन पनि माग गर्नुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आइसियु सिसियु एनआइसियु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। एक ठाउँको बिउवा बिरुवा अरू ठाउँमा लैजानका लागि स्वच्छताको प्रमाणपत्र चाहिने नियम नहुँदा बालीमा लाग्ने रोग अरू बालीमा पनि सर्ने जोखिम बढेको छ। कृषि विभाग अन्तर्गतको बाली संरक्षण निर्देशनालयले देशबाट निर्यात गर्ने वा अरू देशबाट आयात गर्ने बिउ बिरुवामा स्वच्छता जाँच लागू गरे पनि एउटा जिल्लाबाट अर्को जिल्लामा लैजाँदा यो व्यवस्था लागू गरिएको छैन।
शेयर बजार परिसूचक नेप्से आज 9 अङ्कले घटेको छ। अन्य बाहेकका सबै परिसूचक घटेपछि नेप्से आज 9.05 अङ्कले घटेर 1393 बिन्दुको छेउमा आइपुगेको हो। आज सबैभन्दा धेरै बीमा समूह 84 अङ्कभन्दा धेरैले घटेको छ। 29 करोड़भन्दा केही बढ़ीको कारोबार भएको दिन आज सबैभन्दा धेरै सानीमा माई हाइड्रो कम्पनीको शेयर 2.91 करोड़ बढ़ीको कारोबार भएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनमा सघाउने 30 नमूना कानून तयार पारेको छ। देशभरिका 753 स्थानीय तह तत्काल सञ्चालनका लागि 30 नमूना कानून तयार पारिएको हो। मन्त्रालयका सहायक प्रवक्ता जानुका सुवेदीले आवश्यकता अनुसार कानून मन्त्रालयको सहयोगमा मस्यौदा बनाइरहेको र प्रदेश सरकार गठनपछि अरू कानून पनि बनाइने जानकारी दिनुभयो।
भारत निकासी हुन छाडेपछि नेपाली किसानले उत्पादन गरेको अदुवा गोदाम र बारीमै थन्किएको छ। भारतीय व्यापारीले नेपाली अदुवा निकासीमा 2 हप्तादेखि अवरोध गरेपछि गाउँ गाउँबाट संकलन भएको अदुवा गोदाम र बारीमै थन्किएको हो। नेपाली अदुवामा चिनिया अदुवा मिसाएको भन्दै भारतीय पक्षले पूर्वी पहाड़ी क्षेत्रबाट निकासीका लागि अदुवा बोकेर काँकडभित्ता नाका पुगेका 40 ट्रक 2 हप्तादेखि रोकेको छ।
ताप्लेजुङको फुङलिङमा आगलागी हुँदा 2 घर जलेर नष्ट भएका छन्। फुङलिङ नगरपालिकाको वडा नम्बर 5 का डिक कुमार खवास र उहाँका दाजु दिलकुमार खवासको घर जलेर नष्ट भएका हुन्। डिकबहादुरको घरबाट सल्किएको आगोले दिलबहादुरको घर पनि जलेको हो। घर आगोले जलेर नष्ट भएपछि 2 घरका 9 जनाको बिचल्ली भएको छ।
दाङको तुलसीपुरको खोलाहरूबाट बालुवा र गिट्टी उत्खनन गर्ने 8 ट्राक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले दिउँसो तुलसीपुर उपमहानगरपालिकाको ग्वार खोला र पातु खोलाबाट 8 ट्याक्टर नियन्त्रणमा लिएको हो।
रसुवावासीलाई मात्र उपलब्ध गराउँदै आएको चीन जाने पास जिल्ला बाहिरका नागरिकले पनि लिने क्रम बढेपछि रसुवाका युवाले रोक्न माग गरेका छन्। गैर जिल्लावासीलाई यसअघि वितरण गरिएको पासबारे छानबिन गर्न र आगामी दिनमा वितरण नगर्न माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेललाई उनीहरूले ज्ञापन पत्र बुझाएका छन्।
मेरो पनि भन्नु छ।
भारतीय पक्षले नेपाली अदुवा निकासीमा अवरोध गरेपछि अदुवा गोदाम र सड़कपेटीमै थन्किएको खबर उज्यालो अनलाइनमा पढेर शरण कुमार प्रश्न गर्नुहुन्छ, कति दिनसम्म हामीले आफ्नो उत्पादन बिक्री गर्न भारतको आस गरेर बस्ने? के नेपाल सरकारले नेपालबाट आफ्नो उत्पादन निर्यातका लागि अरू कुनै विकल्प खोज्न सक्दैन? सरकारले भारतको मुख ताक्नुभन्दा पनि चाँडै समस्याको समाधान खोज्नुपर्छ।
जल तथा मौसम विज्ञान विभागले दक्षिण एसियाकै पहिलो वातावरण मैत्री भवन निर्माण गरिरहेको खबर उज्यालोमा सुनेर मिराज दाहाल भन्नुहुन्छ, यो त राम्रो कुरा हो, तर वातावरण मैत्री भवन बनाउने देशका नागरिकले ढुक्कले सास त फेर्न पाएका छैनन्, यसको औचित्य के होला?
सुनसरीमा सामान्य रूपमा 3 जन्माएकी महिलाको 6 मृत्यु भएको खबर उज्यालो अनलाइनमा पढेर सुनिल कान्छा र राजकुमार गुरूङले एकै खाले विचार लेख्नु भएको छ। उहाँहरू भन्नुहुन्छ, यदि अस्पतालको लापरवाही नभएको भए सम्पूर्ण उपचार खर्च फिर्ता र गाई किन्न 1,00,000 रूपियाँ किन दिएको? आरोप निराधार भएको पुष्टि गरिदिए भइहाल्थ्यो नि, यस्ता अस्पताललाई कार्यवाही होस्।
अमूल्य जीवन लेख्नुहुन्छ, राजधानीसँगै जोडिएको धादिङको गजुरी गाउँपालिकाको धेरैजसो ठाउँमा अझैसम्म बिजुली पुगेको छैन। काठमाडौँमा बसेर लोड सेडिङ अन्त्य गर्ने अनि देश झिलिमिली भएको सपना देखाउनेले गाउँतिर के ध्यान दिन्थे?
अनि दिनेश वशिष्ठ भट्टराईको सरकारलाई सुझाव छ, जथाभावी बालुवा ढुङ्गा उत्खननले नदीनाला र मानव बस्ती नै जोखिममा पर्छ, त्यसैले यसतर्फ ध्यान दिनु पर्यो।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र ऋतु थेबे। नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगोलिक सर्वेक्षण यूएजीएसका अनुसार 7.9 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार भूकम्पको धक्का क्यालिफोर्निया, अलास्का र ब्रिटिश कोलम्बियासम्म पुगेको थियो। भूकम्पको केन्द्रबिन्दु कोडियाकमा सुनामीको साइरन बजाइएको छ भने अलास्काका नागरिकलाई घर छान्न आग्रह गरिएको छ। भूकम्पको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन। यस्तै इन्डोनेसियाको राजधानी जकार्तामा पनि 6.4 म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था एएफपीले जनाएको छ। बिहान गएको भूकम्पपछि ठूला भवन र कार्यालयबाट नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सुदूरपश्चिम 11 आहारारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई 3-0 हराउँदै सुदूरपश्चिम अन्तिम 8 पुगेको हो। सुदूरपश्चिमको जितमा धनबहादुर थापा, मणिराम चौधरी र राकेश हमालले गोल गरे। 12 टीम सहभागी प्रतियोगिताको विजेताले 7,01,000 रूपियाँ पुरस्कार पाउनेछ। यस्तै आयोजक जागृति क्लबलाई हराउँदै भारत कोलकाताको गरिफा स्पोर्टिङ क्लब मदन भण्डारी मेमोरियल इटहरी गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। इटहरी रंगशालामा जागृति क्लबलाई 1-0 हराउँदै गरिफा सेमी फाइनलमा पुगेको हो। फाइनल प्रवेशका लागि गरिफाले मनाङ मर्सिङदी क्लबसँग खेल्नेछ। पहिलो सेमी फाइनलमा भोलि नेपाल आर्मी र 3-स्टार क्लब बीच खेल हुनेछ।
र इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले आर्सेनलका स्ट्राइकर एलेक्स सान्चेजलाई क्लबमा भित्राएको छ। चिलीका 29 सान्चेजको बदलामा म्यान्चेस्टर युनाइटेडले हेन्ड्रिक मखितरियानलाई आर्सेनलमा पठाएको छ। सान्चेसले कर बाहेक 1,40,00,000 पाउन्डमा 4.5 सम्झौता गरेका छन्। सन् 2014 स्पेनिस क्लब बार्सिलोना छाडेर आर्सेनल आएका सान्चेसले 165 खेलमा 80 गोल गरेका थिए। सान्चेसकै उमेरका हेन्ड्रिकले भने 63 खेलमा म्यान्चेस्टर युनाइटेडका लागि 13 गोल गरेका थिए। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रिय सभाको चुनावका लागि भोलि उम्मेद्वारी दर्ता हुँदै दलहरू उम्मेद्वार छान्न व्यस्त। वाम गठबन्धन र काँग्रेस मधेस केन्द्रित दललाई फकाउँदै।
वाम गठबन्धन संविधान संशोधनमा सहमत भए मधेस केन्द्रित दल नयाँ सरकारमा सहभागी हुने। प्रदेशको सीमांकन हेरफेर गर्नुपर्ने माग।
कालीकोटको खाडा चक्रमा भाइरल ज्वरोका कारण 3 बालबालिका सहित 5 जनाको ज्यान गयो। भाइरल फैलिएका बारे जानकारी नभएको जिल्ला स्वास्थ्य कार्यालयको भनाई।
अमेरिकाको अलास्कामा 7.9 म्याग्निच्युडको भूकम्प सुनामी आउन सक्ने चेतावनी।
र सुदूरपश्चिम 11 आहारा गोल्ड कपको क्वार्टर फाइनलमा आयोजक जागृति क्लब इटहरी गोल्ड कप फुटबलबाट बाहिरियो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्ट र सशिन्द्र गौतमसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि विदा हुन्छौं। नमस्कार।